الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام ہے آسان درس قرآن، اس میں آپ کو خوش آمدید کہتے ہیں۔ اللہ رب العالمین ہم سب کو قرآن مجید فرقان حمید پڑھنے سمجھنے اور اس پر عمل پیرا ہونے کی توفیق عطا فرمائے۔ ناظرین اکرام، یہ پروگرام بترتیب آیات مبارکہ، ان کا ترجمہ، تفسیر، یہ سلسلہ جاری ہے اور الحمدللہ ہم سورۃ الاعراف آٹھویں پارے کی آیت نمبر 32 سے آج کہ اس درس کا آغاز کریں گے۔ اللہ پاک ارشاد فرماتا ہے، قل من حرم زینۃ اللہ التی اخرج لعبادہ والطیبات من الرزق قل ہی للذین آمنوا فی الحیاۃ الدنیا خالصۃ یوم القیامہ کذلک نفصل الآیات لقوم یعلمون۔ ترجمہ، تم فرماؤ اللہ کی اس زینت کو کس نے حرام کیا جو اس نے اپنے بندوں کے لیے پیدا فرمائی ہے، اور پاکیزہ رزق کو، یعنی پاکیزہ رزق کو بھی کس نے حرام کیا؟ تم فرماؤ یہ دنیا میں ایمان والوں کے لیے ہے، قیامت میں تو خاص انہی کے لیے ہوگا، قیامت میں تو خاص انہی کے لیے ہوگا، اور ہم اسی طرح علم والوں کے لیے تفصیل سے آیات بیان کرتے ہیں۔ اس آیت مبارکہ کو کچھ پس منظر میں عرض کروں کہ اس سے پہلے جو آیات مبارکہ ہیں اس میں لباس کے حوالے سے یہ بیان فرمایا گیا کہ مسجد میں جاؤ، نماز پڑھو، لباس اختیار کرو، زینت والا لباس اختیار کرو، اور یہ لباس کو ہمارے لیے اللہ پاک نے اتارا، اور ساتھ ایک لباس جو تقوی کا لباس ہے اس کا بھی ذکر فرمایا، اور یہ ان کا پورا بیان چلتا ہوا رہا ہے۔ یہاں پہ یہ ہے کہ زمانہ جاہلیت میں لوگ وہ خانہ کعبہ کا جو طواف کرتے ہیں وہ بے لباس ہو کر کرتے تھے، برہنہ حالت میں لباس کرتے تھے، تو ان کے رد میں بھی کہ مسلمان جو لباس کے ساتھ، اعزاز کے ساتھ، احترام کے ساتھ یہ جو کر رہے ہیں، تو یہ ان سے کہا گیا ہے کہ یہ اے محبوب ان سے فرماؤ، ان سے پوچھو کہ اس زینت کو جو اللہ پاک نے اپنے بندوں کے لیے رکھی ہے اس کو کس نے حرام قرار دیا ہے، اس کو کس نے حرام قرار دیا ہے، اور رزق میں جو پاک چیزیں ہیں اس کے بارے میں بھی سوال کرو کہ اس کو کس نے حرام کیا ہے۔ کیونکہ مشرکین اپنے اعتبار سے کئی چیزیں، وہ کفار مشرکین اور زمانے جاہلیت والے لوگ، انہوں نے اپنے طور پر یہ چیز حرام، یہ ہے، تو ان سے ہی پوچھو کہ یہ کیا چیز، جو اس کو کس نے حرام کیا، جبکہ اللہ پاک نے یہ زینت کی چیزیں رکھی ہیں۔ اب لباس تو ایک وہ ہے کہ جس میں اعضاء ستر کا چھپ جانا، اور ایک یہ کہ باقاعدہ زینت والا لباس پہننا، زینت والا لباس اختیار کرنا۔ اب جو زینت والا لباس ہے تو اس میں لباس بھی ہے، اور لباس کے ساتھ ساتھ دیگر جو چیزوں کی زینت ہے، کہ یہ ان سے پوچھیں کہ یہ کس نے ان چیزوں کو وہ حرام قرار دیا ہے جو اللہ پاک نے اپنے بندوں کے لیے یہ زینت کی چیزیں رکھی ہیں۔ جہاں شرن ممانعت کر دی کہ یہ زینت اس کے لیے، تو وہ تو احکامات جدا ہیں، جیسے گولڈ، زیور، سونا مرد کے لیے حرام قرار دیا لیکن عورتوں کے لیے اجازت عطا فرمائی ہے، چاندی خاص مقدار کے اعتبار سے اس کی انگوٹھی مرد کے لیے وہ اجازت دی ہے مگر دیگر اس کا استعمال اس کی ممانعت فرمائی۔ تو جہاں شریعت ممانعت کرے گی وہ ممانعت ہے، بقیہ ان میں تمام تر چیزیں، ہر وہ زینت جس کو شریعت منع نہیں کرتی اسے اختیار کرنا، بلکہ آدمی اپنے اوپر اللہ پاک کی نعمتوں کا اظہار کرے، رب تبارک و تعالی نے نوازا ہے تو وہ نعمتوں کے اثر نظر آنے چاہیے، یہ حدیث میں اس کو باقاعدہ بیان فرمایا گیا، نہ کہ یہ کہ اپنی ظاہری صورت اس حال میں رکھے کہ لوگوں کو بس مسکین، یتیم اور ایک فقر والا، محتاج آدمی نظر آ رہا ہو، ایسا نہیں، بلکہ اللہ نے دیا ہے تو وہ اس کا اظہار ہونا، ان چیزوں کو استعمال کرنا، یہ بھی ایک نعمت کا شکرانہ ہے، اور اللہ پاک اپنی نعمتیں جب بندوں پر یہ ملاحظہ فرماتا ہے تو ان بندوں سے خوش ہوتا ہے، راضی ہوتا ہے کہ یہ ان کو اللہ نے دی ہیں और अल्लाह की ये दी हुई नेमतें इस्तेमाल भी कर रहे हैं। तो जो हराम किसी चीज को करार दे तो वो दलील दे कि इसको किस जाविये से आप हराम कह रहे हैं। अच्छा, कई लोग कुछ चीजें अपने एतबार से, अपनी तकवा या परहेजगारी कह लें, या अपने नफ्स को कंट्रोल करते हुए, या अपनी ख्वाहिशात को कंट्रोल करते हुए, वो चीजें वो इस्तेमाल नहीं करते। अब चाहे उसमें किसी तरह की भी चीजें हो, खाने पीने से भी मामलात ये ताल्लुक रखती हैं, दीगर और अशिया से भी, लेकिन उस तरह की जायज चीजों को दूसरों के लिए इस्तेमाल करते देखकर उन पर वहशत का इजहार करना, नाराजगी का इजहार करना, उन्हें टोकना, उन्हें तानो तशनी करना, ये हराम है। कि आप उस वो चीज जो इस्तेमाल कर रहा है वो जायज कर रहा है, आप अपने एतबार से नहीं चीज वो इस्तेमाल कर रहे, तो ये ठीक है, आपकी एक अपनी परहेजगारी, तकवा, कैफियत जो भी है, मगर इस वजह से किसी दूसरे की चीजों पर आप ये कहें कि वो भी ना इस्तेमाल करें क्योंकि मैं नहीं इस्तेमाल कर रहा, तो जब तक वो शरी तौर पर जायज चीजें इस्तेमाल कर रहा है, चाहे खाने पीने, पहनने, गाड़ी, मकान, घर, कुछ भी चीजें, तो आप उस पर रोक थाम यूं नहीं कर सकते, ना तानो तशनी कर सकते हैं। इससे उनकी दिल आजारियां हैं और ये उनके लिए तकलीफ का सबब है और आपके नामावाल में गुनाह लिखे जाएंगे क्योंकि आप ये नाजायज तरह की रोकथाम कर रहे हैं। और ऐसे कई लोग हैं कि ये तो ये वाले हैं, कई लोग तो वो हैं कि जो अल्लाह के प्यारे बंदों के नामों पर जो नियाज है, खाना बनाया जाए, कुछ भी ऐसी चीजें, वो उनको भी हराम करार देते। अब बताए किस जावियत के तहत, किस आयत के तहत, किस दलील के तहत उसको हराम करार दिया? ये भी इसी आयत का मतलब कि जब अल्लाह तो ये फरमाए कि रब ने ये जीनत और ये पाक चीजें ये हलाल की हैं, ये अल्लाह ने तो कहीं भी इन्हें हराम करार दिया, तुम इसको इस कैसे हराम कह सकते? भी जो जानवर अल्लाह के नाम पर ज़बह हो रहा है तो उस जानवर को कौन कह सकता है कि यह जानवर हराम हो गया? हरगिज नहीं। अब बुजुर्गों के इसाले सवाब के लिए, उनके नाम के लिए कि ये उनको सवाब पहुंचे, उस फातिहा का नाम रखा जाता है और यूं करके उन्हें सवाब पहुंचाया जाता है, तो इसमें कोई हर्ज वाली बात नहीं। इसको जो नजायज और हराम कहे तो दलील उसके जिम्मे है और इंशाल्लाह ऐसी कोई दलील उसको नहीं मिलेगी सिवाय ये कि वो बुतों वाली आयतें लाकर ऐसी जगह पर ईमान वालों पर चिस्पा कर देते हैं। हालांकि उन आयात का मिसदाक वो कुछ और है कि जिनमें जानवरों को फरमाया गया कि वो जानवर जिन पर अल्लाह के अलावा किसी और का नाम लिया गया हो उन्हें ना खाओ, मतलब ये कि जिन्हें ज़बह करते वक्त अल्लाह के अलावा किसी और का नाम लिया है तो उन जानवरों को ज़ाहिर है खाने की बिल्कुल मुमानत है, वो हराम है, वो मुर्दार है, वो ज़बह शरी नहीं है। तो जिन जानवरों पर अल्लाह का नाम लेकर ज़बह किया गया है उसको कौन हराम कह सकता है? आगे इरशाद फरमाया कि कुल हिया लिल्लदीना आमनो, कि ऐ फरमाओ कि ये चीजें किन के लिए? ईमान वालों के लिए, यानी दुनिया के अंदर खालिस तौर पर जो ये अल्लाह पाक की नेमत है ये ईमान वालों के लिए। हाँ, कुफार के लिए दुनिया में इस्तेमाल के तौर पर हैं क्योंकि मोहलत दी गई है, तो इस अल्लाह इन चीजों से ये चीजें अपनी नहीं रोकता, इन नेमतों से अल्लाह तबारक व ताला इन नेमतों को ये रोकता नहीं है, ये नहीं इनको वापसी ले लेता कि ये मुसलमान नहीं है तो इनको नहीं मिलेंगी, दुनिया में इस्तेमाल के लिए मिल जाता है। लेकिन क्यामत के दिन खालिसतैन यौमल क़ियामा, क्यामत के दिन तो सिर्फ और सिर्फ खालिस ये ईमान वालों के लिए, क्यामत के दिन जो अल्लाह के इनामत हो गए वो ईमान वालों। इससे ये पता चला कि बेसिक नेमतें वो ईमान वालों के लिए हैं, दुनिया में भी वो नेमतें ईमान वालों के लिए खास तौर पर, लेकिन कुफार को इस्तेमाल के लिए दी जा रही, कुफार से भी यूं रोकी नहीं जा रही, उनको मिल रहा है क्योंकि वो मोहलत में है और क्यामत के दिन फिर कुछ नहीं मिलेगा। क्यामत के दिन है तो वो सिर्फ ईमान वालों पर अल्लाह के इनामात होंगे। आगे इरशाद फरमाया अल्लाह पाक ने कुल इन्नमा हर्रम रब्बी अल फवाहिश मा ज़हर मिन्हा वमा बतन वल इस्म वल बग़्य बिग़ैर अल हक़ व अन तुशरिकु बिल्लाहि मा लम युनज़्ज़िल बिही सुल्ताना व अन तक़ूलू अलल्लाहि मा ला तअलमून। तुम फरमाओ मेरे रब ने तो जाहिरी बातनी बेहयाइयां और गुनाह और नहक ज्यादती को हराम करार दिया है और उसे कि तुम अल्लाह के साथ उस चीज को शरीक करार दो जिसकी अल्लाह ने कोई दलील नहीं उतारी, और ये कि तुम अल्लाह पर वो बातें कहो जिसका तुम इल्म नहीं रखते। यहां पर नबी करीम अलैहिस्सलाम से ये फरमाया जा रहा है कि आप इन मुशरिकीन से कहो कि ये जो चीजें तुमने अपने ऊपर हराम करार दे दी कि लिबास पहनकर हमने तवाफ नहीं करना और खामखा तुमने ये चीजें अपने ऊपर हराम की हैं, अल्लाह ने तो इन्हें हराम नहीं करार दिया, रब ने जिन चीजों को हराम करार दिया उसको आयत मुबारका में बयान फरमा दिया। कि अल्लाह पाक ने जिनको हराम करार दिया बेहयाइयाँ, चाहे ज़ाहरी तौर पर हो या बातनी तौर पर हो, कौली तौर पर हो या फ़ेली तौर पर हो, दूसरे नंबर पर गुनाह, तीसरे नंबर पर ज़्यादती, नाहक ज़्यादती, और चौथे नंबर पर हर तरह का कुफ्र शिर्क, ये अल्लाह ने हराम फरमाया, बकिया चीज़ों को नहीं, जो जिसको तुम गुमान करते हो। अब इसमें हर तरह के गुनाह, जो ज़ाहरी तौर पर हो जो बातनी तौर पर, यानी कोई ज़ाहिरन हो कोई छुप कर हो। अच्छा, फवाहिश का तो इसमें ये कबीरा गुनाह भी इसी में शामिल, इसी तरह बाद ने इसको ख़ास तौर पर बदकारी और जिना के तौर पर बयान किया कि वो भी इसी में शामिल। अब ये सारी बेहयाई वाले काम अल्लाह पाक ने इन चीज़ों को हराम फरमाया है, तो यहाँ पर ये सारी चीज़ों को उनकी बे, यहाँ पर ये वो चीज़ें बयान हुई कि जो अल्लाह पाक ने जिन्हें हराम करार दिया है। जब फवाहिश में जैसे इसकी भी मुख्तलिफ तफसीर अर्ज की गई, इसी तरह यहाँ पर है अल इस्म वल इस्म फरमाया गया गुनाह, अब इसकी भी मुख्तलिफ तफसीर, बाद ने कहा कि इससे मुराद सगीरा गुनाह है, ये भी कहा गया कि इससे वो है कि जिस पर सजा नहीं है, यानी शरी तौर पर हद नहीं है, इससे मुराद बुरा, और ये भी कौल और ये मोतबर कौल बयान फरमाया गया कि इससे मुराद सगीरा हो या कबीरा हो, तमाम वल इस्म के अंदर उसका इतलाक हो जाता है। वल इस्म से मुराद ये भी है, चाहे सगीरा हो चाहे कबीरा हो। और आगे फरमाया वल बग या बिगैर हक और नाहक ज्यादती, बग का माना ये जुल्म, तकब्बुर, लोगों पर ज्यादती करना और इन सब चीज़ों में हद से बढ़ना, ये इन तमाम को शामिल है। और नाहक ज्यादती का माना, नाहक ज्यादती का माना ये है कि किसी शख्स का उस चीज़ को तलब करना जो उसका हक नहीं बनता, ये है नाहक ज्यादती। ये हमें ये पहचान इसकी रखनी चाहिए नादरी ने कर। बाद का दमे किसी से कोई उम्मीद है या कोई बात ठीक है, एक उम्मीद है अपने तौर पर सोचे, अब वो नहीं मिली तो आदमी ये जरूर सोचे कि मेरा क्या ये हक बनता था कि वो मेरे को मिले और मुझसे उस चीज को उसने रोका है तो ये मुझ पर जुल्म किया है, ये इसकी पहचान जरूरी है, वरना आदमी कई तरह की गुनाहों में पड़ जाता है। बीवी शोहर से ऐसे कुछ तकाजे बनाकर बैठ जाती है, शोहर अपनी बीवी से, इसी तरह खानदान वाले, भाई बहन, खानदान वाले आपस में भी, फलां से हमें ये उम्मीद, फलां से ये, और उन्हीं को वो अपना ऐसा हक समझते हैं कि अगर नहीं मिली तो वो समझेंगे गोया कि हम पर ये जुल्म हुआ है और हमारा हक इन्होंने मार लिया है। तो ये हक कौन सी चीज बनती है इसको समझना ये जरूरी, वरना फिर आदमी कई तरह के रिश्ते तोड़ बैठेगा और या फिर हद से बढ़ेगा, और ये हद से बढ़ना ही तो है, अल्लाह पाक ने इन चीज़ों को हराम फरमाया। अगली आयत में इरशाद फरमाया वली कुल्लि उम्मतिन अजल फैदा जा अजलुहुम ला यस्ताखिरून साअतन वला यस्तक़दिमून, और हर ग्रोह के लिए एक मुद्दत मुकर्रर है, तो जब उनकी वो मुद्दत आ जाएगी तो एक घड़ी ना पीछे होंगी और ना ही आगे, एक घड़ी ना पीछे होंगी ना ही आगे। अब यहां जो ये इरशाद फरमाया गया कि मुकर्रर वक्त है, ना उससे पहले ना उससे कोई मौखर होगा, ताखीर होगी, किस चीज के लिए मुकर्रर वक्त है, एक तो यह मुराद इससे लिया गया कि अंबिया इकराम अलैहिमुस्सलाम की नाफरमानी करने वाली जो कौम है उन पर जो अजाब आने का जो वक्त है वो मुकर्रर, जब मुकर्रर वक्त जो उन पर है आ जाएगा। और यह भी इससे मुराद वो मौत लिया गया कि मौत ऐसी चीज है कि जिसका वक्त मुकर्रर है, ना एक साथ आगे, एक घड़ी आगे ना उससे पहले। जब मौत का वक्त हो गया, असबाब भी जो बज़ाहिर लग भी नहीं रहे कि नहीं होगा, तो वो भी वाक़े हो जाएंगे और मौत मुकर्रर है। अब उसके लिए असबाब का ज़ुहूर या निशानियां, इसलिए कहते हैं ना कि मौत बता के नहीं आती, कि बूढ़े को ही आएगी, मौत नहीं बता के आती, जवान को नहीं आएगी, बच्चों को नहीं आएगी, पहले मर्द मरेंगे, औरतें बाद में मरेंगी, औरत पहले मरेगी, मर्द बाद में, मौत का वक्त ये मुकर्रर है, लेकिन हमें वो इल्म नहीं कि हमारी मौत किस वक्त वाकई होनी, इसलिए इंसान अपनी मौत के लिए तैयारी करता रहे। कई लोग ऐसे होते हैं जिसके लिए मौत का खतरा जाहिर हो रहा होता है बीमारी या मर्ज की वजह से, वो कई साल बाद में भी जिंदा रहता है, और जो उसी की तिमादारी में लगे हुए थे वो पहले फौत हो जाते हैं। आप अलैहिस्सलाम की हदीस है, पाँच चीज़ों को पाँच पर गनीमत जानो, अपने बुढ़ापे से पहले जवानी को गनीमत जानो, अपनी बीमारी से पहले सेहत को गनीमत जानो, मोहताजी से पहले मालदारी को गनीमत जानो, कि मोहताज हो जाने से पहले वो जो मालदारी है उसको गनीमत जानो, अपनी मसरूफियत से पहले फारिग होने को गनीमत जानो, فارغ ہیں کر لیں اللہ کو راضی، عبادت کر لیں. اور پھر فرمایا اپنی موت سے پہلے زندگی کو غنیمت جانو، موت سے پہلے. تو آدمی کے پاس یہی وقت ہے اپنی آخرت کی تیاری کرتا رہے. آگے ارشاد فرمایا یا بنی آدم آدم اما یأتینکم رسل منکم یقصون علیکم آیاتی فمن اتقا واصلح فلا خوف علیہم ولا هم یحزنون. ترجمہ، اے آدم کی اولاد، اگر تمہارے پاس تم میں سے وہ رسول تشریف لائیں جو تمہارے سامنے میری آیتوں کی تلاوت کریں، تو جو پرہیزگاری اختیار کرے گا اور اپنی اصلاح کر لے گا تو ان پر نہ کچھ خوف ہوگا اور نہ وہ غمگین ہوں گے، نہ خوف ہوگا نہ غمگین ہوں گے. یہاں پر بھی بنی آدم سے خطاب فرمایا، تمام لوگوں سے، کہ تمہارے پاس میرے ہی رسول آئیں گے، وہ تشریف لائیں گے میری آیتوں کو پڑھ پڑھ کر، وہ تو انہیں سنائیں گے، میری آیتیں پڑھیں گے، اللہ کے احکامات بتائیں گے. تو جو ان رسولوں کی اطاعت اور فرما برداری کر کے اپنی اصلاح کرے، تقوی پرہیزگاری والی زندگی گزار لے، سبحان اللہ، ان پر کوئی خوف نہیں ہوگا نہ وہ غمگین ہوں گے. اور یہ وہ ایسے ہیں کہ جن کو اللہ تعالیٰ خاص قیامت کے دن وہ انعامات عطا فرمائے گا، کیونکہ جنہوں نے اللہ کو راضی کر لیا تو پھر ان کو دنیا چھوڑنے پر کوئی غم نہیں ہے، دنیا چھوڑنے پر کوئی کسی طرح کا ان کو دکھ نہیں ہے. عام طور پر جو جتنا مالدار ہوتا ہے، جتنا دنیا سے لگاؤ رکھا لگایا ہوا ہوتا ہے، دنیا اس سے چھوٹتی ہے تو بڑی تکلیف ہوتی ہے اسے. لیکن جن کے پاس دنیا میں بظاہر اتنا کچھ نہیں ہوتا تو دنیا چھوڑنے پر انہیں کوئی تکلیف بھی نہیں ہوتی. تو جو اللہ کے پیارے بندے ہیں، جنہوں نے تقوی پرہیزگاری اختیار کی، اپنی اصلاح کر لی اور ان مقام اور مرتبے پر فائز ہو گئے، انہیں کوئی خوف بھی نہیں ہوتا اور کوئی دکھ اور غم بھی نہیں ہوتا، اللہ انہیں وہ درجات عطا فرماتا ہے. اور جنہوں نے اللہ کی آیتوں کو جھٹلایا، اللہ پاک فرماتا ہے والذین کذبوا بآیاتنا واستکبروا عنها اولئک اصحاب النار هم فیها خالدون. اور جو ہماری آیتیں جھٹلائیں گے اور ان کے مقابلے میں تکبر کریں گے تو یہ لوگ جہنمی ہیں، اس میں ہمیشہ رہیں گے. تکبر اختیار کرنا، آیت کے مقابلے میں تکبر، یعنی ان آیتوں کو تسلیم ہی نہ کرنا، انہیں جھٹلا دینا، انہیں تسلیم نہ کرنا، نہ ماننا. تکبر ایک وجہ، بہت بڑی وجہ ہے کہ آدمی اصلاح قبول نہیں کرتا. شیطان نے بھی تکبر کیا اور یہی کہا انا خیر منہ، میں اس سے بہتر ہوں، یعنی آدم علیہ السلام سے میں بہتر ہوں. خلقتنی من نار و خلقتہ من طین، مجھے تو آگ سے پیدا کیا گیا، آدم کو مٹی سے پیدا کیا گیا، آدم کو تو نے مٹی سے پیدا کیا، تو آگ بہتر ہے، یعنی ان معنوں میں کہا بہتر ہے. یہ شیطان کا ایک غلط قیاس تھا اور اس نے تکبر کیا. تکبر یہی ہے. اور ایک حدیث پاک میں تکبر کی تشریح تفسیر گویا کہ اس انداز سے بیان کی گئی کہ حق کی مخالفت اور لوگوں کو حقیر جاننا تکبر ہے. تو یہ فرمایا جنہوں نے جھٹلایا آیتوں کو اور تکبر اختیار کیا، وہ ہمیشہ پھر جہنم میں رہیں گے. فمن اظلم ممن افترى على الله كذبا او كذب بآياته اولئك ينالهم نصيبهم من الكتاب حتى اذا جاءتهم رسلنا يتوفونهم. ترجمہ، تو اس سے بڑھ کر ظالم کون جس نے اللہ پر جھوٹ باندھا یا اس کی آیتیں جھٹلائی، تو انہیں ان کا لکھا ہوا حصہ پہنچتا رہے گا، حتیٰ کہ جب ان کے پاس ان کی جان قبض کرنے کے لیے ہمارے بھیجے ہوئے فرشتے آتے ہیں تو وہ فرشتے ان سے کہتے ہیں وہ کہاں ہیں جن کو تم اللہ کے سوا عبادت کیا کرتے تھے، وہ کہاں ہیں جن کو تم اللہ کے سوا عبادت کیا کرتے تھے. تو وہ جواباً کہیں گے وہ ہم سے غائب ہو گئے اور اپنی جانوں پر آپ گواہی دیتے ہیں کہ وہ کافر تھے، یعنی وہ خود گواہی دیتے ہیں کہ وہ کافر تھے، اب وہ جس کی پوجا کرتے تھے وہ ان سے غائب ہے. اب یہاں پر یہ کہ اللہ پر جو جھوٹ باندھے، ایک تو یہ غلط بات، جھوٹ بات اللہ کی طرف منسوب کریں، اور دوسرا یہ کہ اللہ پاک کے جو احکامات ہیں ان کو جھٹلائے، یعنی آیتوں کو جھٹلائے. رب نے شرک سے منع کیا، یہ شرک میں مبتلا ہے. رب تبارک و تعالی نے اپنی ذات پر ایمان لانے، وحدانیت توحید اس پر ایمان لانے اور شرک سے بچنے کا کہا، یہ شرک میں مبتلا ہے. تو یہ اللہ کی آیتوں کو اس طور پر جھٹلایا ہوا ہے، مان نہیں رہے، تسلیم نہیں کر رہے. تو اللہ کے نازل کردہ احکامات کو نہ ماننا، نبیوں کی رسالت کو نہ ماننا، یہ سب، یہ انکار کرنا، یہ سب کچھ اسی میں داخل، کہ یہ رب پر رب کی آیتوں کو انہوں نے جھٹلایا۔ اچھا، اللہ پر جو افترا ہے وہ اس میں بھی کہ رب تعالیٰ کی طرف سے ایسی چیزوں کو منسوب کر دینا جو اللہ رب العالمین کی شان کے لائق ہی نہیں، اور غلط چیزوں کو اللہ کی طرف منسوب کریں، چاہے وہ باتوں کے اعتبار سے ہو، احکامات کے اعتبار سے ہو یا دیگر، جیسے فرشتوں کو کفار کہتے تھے کہ یہ اللہ کی بیٹیاں ہیں، معاذ اللہ ثم معاذ، تو اس طرح کی چیزیں، یعنی یہ اللہ پر افترا ہے، اور وہ احکامات جو اللہ نے نہیں نازل کیے ان کی نسبت اللہ کی طرف کرنا، یہ بھی اللہ پر افترا ہے۔ تو اللہ نے ایسوں کے بارے میں فرمایا، دنیا میں تو ان کو ان کا حصہ ملتا رہے گا، یعنی جو ان کی روزی روٹی، جو رزق ہے، جو ان کے مقدر میں، وہ دنیا میں ملے گا، یہ اللہ ان سے ختم نہیں کرے گا، یہ ملے گا جو مقدر میں۔ لیکن ہوگا کیا، جب فرشتے آئیں گے موت کے، تو وہ فرشتے ان سے کہیں گے کہ تم ذرا بلاؤ نا اللہ کے سوا جس کو تم پوچھتے تھے، عبادت کرتے تھے، ان کو بلاؤ۔ وہ کہیں گے وہ ہم سے غائب ہو گئے، اب اس موت سے وہ ہمیں نہیں بچا سکتے، وہ بت، وہ باطل خدا جو بنائے ہوئے تھے وہ نہیں بچا سکتے۔ وَشَهِدُوا عَلَىٰ أَنفُسِهِمْ أَنَّهُمْ كَانُوا كَافِرِينَ، اور وہ خود اپنے آپ پر گواہ ہوں گے کفار کہ وہ کافر ہیں، وہ خود ہی گواہ ہوں گے۔ قَالَ ادْخُلُوا فِي أُمَمٍ قَدْ خَلَتْ مِن قَبْلِكُم مِّنَ الْجِنِّ وَالْإِنسِ فِي النَّارِ كُلَّمَا دَخَلَتْ أُمَّةٌ لَعَنَتْ أُخْتَهَا حَتَّى إِذَا ادَّارَكُوا فِيهَا جَمِيعًا قَالَتْ أُخْرَاهُمْ لِأُولَاهُمْ ربنا هؤلاء اضلونا فآتهم عذابا ضعفا من النار قال لكل ضعف ولكن لا تعلمون۔ اللہ ان سے فرمائے گا کہ تم سے پہلے جو جنوں اور آدمیوں کے گروہ آگ میں گئے ہیں، تم بھی ان میں داخل ہو جاؤ، تم بھی ان میں داخل ہو جاؤ۔ جب ایک گروہ جہنم میں داخل ہوگا تو دوسرے گروہ پر لعنت کرے گا، حتیٰ کہ جب سب اس میں سب جمع ہو جائیں گے تو ان میں بعد والے پہلے والوں کے لیے کہیں گے، اے ہمارے رب، انہوں نے ہمیں گمراہ کیا تھا، تو انہیں آگ کا دگنا عذاب دے۔ اللہ فرمائے گا سب کے لیے دگنا ہے، لیکن تمہیں معلوم نہیں، تمہیں معلوم نہیں۔ یعنی قیامت کے دن اللہ تعالیٰ ان سے فرمائے گا کہ تم سے پہلے جو جنوں اور آدمیوں کے گروہ آگ میں گئے ہیں، تم بھی ان میں داخل ہو جاؤ اور آگ میں جاؤ۔ اچھا، ہر گروہ اپنے دوسرے پر، ان پر کیا کہے، وہ لعنت کرے گا، یہود یہود پر، عیسائی عیسائی پر، مشرق مشرق پر، اس طرح وہ لعنتیں کریں گے۔ اور پھر یہ جب جائیں گے تو پھر یہ اپنے سے اگلوں والوں کے بارے میں اللہ کی بارگاہ میں کہیں گے کہ یہ وہ ہیں جنہوں نے ہمیں گمراہ کیا، ان کو تو دگنا عذاب دو۔ تو اللہ تعالیٰ ارشاد فرمائے گا کہ ان کے لیے، ہر ایک کے لیے دگنا ہے، تمہیں شعور نہیں، یعنی یہ آگ کا عذاب تو یہ مسلسل تم پر اب رہے گا، تو کافر کے لیے ہمیشگی وہ عذاب میں، جہنم میں رہنا اس کے لیے ہمیشہ ہو۔ وقالت اولاہم لاخراہم فما کان لکم علینا من فضل فذوقوا العذاب بما کنتم تکسبون، اور پہلے والے دوسروں سے کہیں گے تمہیں ہم پر کوئی برتری نہ رہی، کوئی برتری نہ رہی، تو اپنے اعمال کے بدلے عذاب کا مزہ چکھو۔ یعنی یہاں کسی طرح کی کوئی برتری نہیں رہی، یعنی تم اپنے اس کفر اور گمراہیت کا، اور اس کفر اور شرک کا، اس عذاب کا مزہ چکھو، جس نے جو کیا ہے وہ اس کا مزہ چکھ، جنہوں نے انبیاء اکرام علیہ السلام کو جھٹلایا، ان کو ستایا، تو پہلا گروہ ہو یا بعد والا ہو، یہ سارے اس گناہ میں برابر ہیں، اور یہ اپنا عذاب، وہ کفر والا اور شرک والا عذاب، وہ ہمیشہ کے لیے، اور یہ وہ عذاب ان کو چکھنا ہوگا، چکھنے سے مراد اس عذاب میں مبتلا رہیں گے۔ ناظرین اکرام، ایمان ایسی چیز ہے کہ اگر ایمان والے مومن، وہ اپنے گناہوں کی وجہ سے ان کو عذاب میں ڈالا بھی جائے گا، لیکن بالآخر انہیں ایمان کی وجہ سے ہی نکال لیا جائے گا، کیونکہ مومن وہ ہمیشہ کے لیے جنت میں رہے گا، دوزخ میں نہیں۔ اللہ بچائے، ایک لمحے کے لیے بھی اللہ ہمیں محفوظ رکھے، ایسے کوئی کام نہیں کرنے چاہیے جو گناہ والے کے، جو اپنے آپ کو آدمی جہنم کا حقدار بنائے، اللہ اس سے بچائے۔ لیکن عرض یہ کر رہا ہوں کہ ایمان کی وجہ سے وہ نکال لیے جائیں گے، مگر جو ہوں گے کفر والے، جن کا خاتمہ کفر پر ہوا ہے، وہ ہمیشہ ہمیشہ کے لیے، ان کے لیے جہنم ہے، ان کے لیے اور کوئی صورت نہیں ہوگی کہ وہ جہنم سے نکل پائے۔ آج دنیا میں بھی اگر کوئی کافر، مشرک اور شرک والا، کفر والا اپنے اس کفر اور شرک سے توبہ کرتا ہے، اللہ نے توبہ ایسی چیز بنائی ہے، اس کا کفر اور شرک کے گناہ کو معاف فرما دے گا، اور ہر کبیرہ گناہ، کسی طرح کا بھی گناہ، توبہ سچی کر لے، اس کے تقاضے پورے کرے، اللہ وہ گناہ معاف فرما دیتا۔ اللہ ہمیں بھی ایمان پر استقامت عطا فرمائے، اور ہر طرح کے کفر سے، شرک سے، گمراہیت سے، بد مذہبیت سے، اور طرح طرح کے جو حرام ناجائز کام ہیں، اللہ اس سے بچنے کی توفیق عطا فرمائے، اور ہمیں ایمان پر عافیت اور سلامتی والی موت عطا فرمائے، ایمان پر استقامت دے، ہماری نسلوں کو بھی ایمان پر استقامت عطا فرمائے. آمین. بجاہ النبی الامین صلی اللہ علیہ وسلم.
قرآن